आयत नंबर 17 और 18 है, चाहे तो आप इसको ब्रैकेट कर लें, ये एक मिसाल है, और उसके बाद आयत 19 और 20 ये सेकंड एग्जांपल है। इनके बारे में जो राय है वो आपको बता देती हूँ पहले। तो दो एग्जांपल्स हमारे सामने हैं बेसिकली जो आज हम पढ़ेंगे इन चार आयात में। पहली राय ये है कि ये दोनों एग्जांपल्स मुनाफिकीन के बारे में हैं, क्योंकि जैसे मैंने आपको बताया कि ना तो ईमान वाले सब एक जैसे थे, ना काफिर सब एक जैसे थे, ना ही जो मुनाफिक थे वो सब एक जैसे थे। ईमान वालों में अगर कोई अबू बकर सिद्दीक है तो कोई कमजोर ईमान वाले भी हैं। काफिरों में जहां पे कोई अबू जहल है तो वहां पे अबू तालिब भी हैं। इसी तरह मुनाफिकीन में जहां अब्दुल्ला बिन उबई है तो वहां पे और भी मुनाफिकीन थे जो निफाक में इतने स्ट्रांग नहीं थे। ये तो सब मुनाफिकीन का सरदार हुआ ना। तो मुनाफिकत में भी कोई तो ऐसे हैं जो आखिरी हद तक पहुंचे हुए हैं और कोई ऐसे हैं कि जो अभी शुरू के स्टेजेस में हैं, अभी फर्स्ट स्टेप पे हैं, जिनका अभी चांस है कि वो वापस आ जाएं। ठीक है, ये तो एक मैंने आपको राय बता दी इन दो एग्जांपल्स के बारे में। सेकंड ओपिनियन ये है कि ये जो पहली मिसाल है आयत नंबर 17 और 18 में, ये उन लोगों की है जिनका जिक्र इस सूरत में शुरू में मेंशन किया गया था ना सेकंड ग्रो के बारे में, इन्नल्लदीना कफरू सवाउन अलैहिम अअंदरतहुम, जो आयत 6 है, 6 और 7 में जिनका जिक्र किया गया है उनकी एग्जांपल आयत 17 और 18 है, और बाकी जिनका जिक्र आयत नंबर 8 से स्टार्ट होता है यानी मुनाफिकीन, उनकी एग्जांपल आयत 19 और 20 है। ठीक है, तो ये दोनों राय हैं इस बारे में, मगर ज्यादा कवी राय उनकी ही है जो ये कहते हैं कि ये दोनों ही एग्जांपल्स मुनाफिकीन के बारे में हैं। एक वो मुनाफिक हैं जो बहुत हद से ज्यादा आगे गुजर चुके हैं, और दूसरे वो मुनाफिक हैं जिनका आगे 19 और 20 आयत में जिक्र है कि जिनके लिए अभी चांस है वापसी का। पहले आपको बता देती हूँ इस आयत का शान नज़ूल। हज़रत अब्दुल्ला इब्ने अब्बास और इब्ने मसूद वगैरह से रिवायत है, ये इब्ने जरीर में ये है कि अहले मदीना से दो मुनाफिक जो थे वो आप सल्लल्लाहु अलैहि वसल्लम के पास से मुशरिकीन की तरफ भागे, तो उनको बारिश ने आ लिया, जिसका अल्लाह ताला ने यहाँ पे जिक्र फरमाया है आयत 19 और 20 कि उसमें शोर भी है, गर्ज भी है, कड़क भी है, बिजली भी है, और जब बिजली जोर से कड़कती तो वो मौत के डर से कानों में अपनी उंगलियां ठूस लेते थे, और जब बिजली चमकती तो वो इस रोशनी में चलते, और जब अंधेरा छा जाता तो खड़े रह जाते। वो कहने लगे काश सुबह हो जाए तो हम फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास चले जाएं, फिर जब सुबह आई तो वो आपके पास आए और खलूस से दिल से इस्लाम ले आए, और उन्होंने नेकी के साथ इस्लाम के अहकामात पे अमल शुरू कर दिया। अल्लाह ताला ने मदीना के मुनाफिकीन की मिसाल इन दो मुनाफिकीन के साथ दी है जो मदीना से निकले थे। तो ये कहा जाता है कि ये इन मुनाफिकीन के बारे में जो आयत उतरी, इनका भी चांस चूंकि है वापसी का, तो देखें ये वापस आ गए और ये सच्चे मोमिन बन गए फिर। लेकिन पहली मिसाल में उन लोगों का जिक्र है, चाहे आप मुनाफिकीन कह लें, उन मुनाफिकीन का जिक्र है जो पक्के दिल से काफिर हैं, और उन्होंने सिर्फ मुसलमानों को धोखा देने के लिए इस्लाम कबूल किया हुआ ऊपर ऊपर से। इनमें कुछ तो थे जो यहूदी थे। जब मैंने आपको थोड़ी सी हिस्ट्री बताई थी, हिस्ट्री को आप जहन में रखिएगा, उसके बाद फिर इंशाल्लाह ये आयात पढ़ेंगे ना तो ज्यादा समझ आएगी कि जब आप सल्लल्लाहु अलैहि वसल्लम हिजरत करके मदीना आए तो वहां पे कौन कौन रहता था। मदीना की पॉपुलेशन, तीन तो ट्राइब्स थे यहूद के, तीन यहूदी कबीले थे, और दो कबीले अरब के थे, औस और खजरज, اور سر خزرج تو مسلمان ہو چکے تھے اور یہودی قبائل یہ لوگ یہاں پہ آ کے آباد ہی اس لیے ہوئے تھے, یہ یہاں کے نہیں تھے, یہ فارنرز تھے, یہیں پہ آ کے آباد ہو گئے تھے مدینہ میں. اب جیسے ہم دوسرے ملکوں میں جا کے آباد ہو جاتے ہیں, تو یہ اسی لیے آباد ہوئے تھے. ایک نبی نے آنا ہے اس سرزمین پہ اور ان کو یہ پتا تھا کہ وہ ہم میں سے ہی ہوگا, کیونکہ سارے نبی ہم میں سے ہی آئے ہیں. تو ظاہر ہے کہ پھر ہم اسی سرزمین پہ جا کے آباد ہو جاتے ہیں, اور جب وہ نبی آئے گا تو یہ دھمکیاں بھی دیتے تھے, جب وہ آئے گا تو ہم اس کے ساتھ مل کے تمہارے ساتھ لڑیں گے, اپنے دشمنوں کو کہا کرتے تھے. لیکن جب نبی کریم صلی اللہ علیہ وسلم قریش میں سے ہوئے تو یہ اپنے حسد اور اتنی ان کو جلن تھی, تو انہوں نے دیکھا کہ لوگ تو اتنے مسلمان ہوئے چلے جا رہے ہیں, تو انہوں نے کیا طریقہ اختیار کیا کہ ہم ایسا کرتے ہیں, ہم صبح کو مسلمان ہوتے ہیں اور شام کو پھر دوبارہ واپس اپنے مذہب میں چلے جائیں گے. یہ ایسے ہی کرتے تھے, صبح مسلمان ہوتے تھے اور شام کو پھر کافر ہو جاتے تھے. کیوں؟ اس لیے کہ لوگوں کو بتائیں کہ دیکھو ہمیں تو کچھ نہیں یہاں پہ ملا, ایسے ہی ہیں یہ, بس ان کی باتیں ہی ہیں اور کچھ نہیں ہیں, دور کے ڈھول سہانے, خام خواہ اتنا شور مچایا ہوا ہے. کیونکہ جو مسلمان ہوتا تھا وہ دوبارہ کبھی بھی کفر میں نہیں جاتا تھا. تو یہ چونکہ بہت علم والے تھے, ان کے پاس کتاب تھی, اور عرب میں کسی کے پاس بھی کتاب نہیں تھی, یہ کتاب والے کہلاتے تھے, ان کے بڑے بڑے علماء ہوتے تھے. تو جب یہ ایسا کرتے تو دوسرے لوگ حیران ہو جاتے. اب کمزور ایمان والے تو کہیں گے نا کہ واقعی اگر اس دین میں کچھ ہوتا تو یہ نہ رہ جاتے. جیسے ہم بھی آج کسی کو دیکھتے ہیں تو ہم سوچتے ہیں اگر واقعی یہ صحیح بات ہوتی تو یہ تو اتنے پڑھے لکھے ہیں, بھلا ان کو نہ سمجھ آ جاتی. تو جب عقلوں پہ پردہ پڑ جاتا ہے نا, تو پڑھے لکھے ہونا یا کتنے بھی بڑے پی ایچ ڈیز اور کیا ہونا, اس سے کوئی فرق نہیں پڑتا. تو وہ واپس شام کو کفر میں چلے جاتے تھے یہ دکھانے کے لیے کہ اس دین میں کچھ نہیں رکھا ہوا ہے, ہم نے تو جا کے دیکھ لیا نا, ہمیں پتہ ہے. تو یہ لوگوں کو پیچھے کرنے کا ایک طریقہ ہوتا ہے. دوسرے کئی لوگ ایسے بھی تھے جو ان قبائل میں سے تھے, میں نے آپ کو لاسٹ ٹائم بھی بتایا تھا, جو اپنے, یا ظاہر سی بات ہے ان کے قبیلے مسلمان ہوئے تو یہ بھی مسلمان ہوئے, لیکن اب ایسا نہیں تھا کہ کوئی دل سے ان کو اسلام اتنا پسند آ گیا تھا, حق ان کے سامنے کھل گیا ہو اور انہوں نے سوچا کہ واقعی یہ سچا دین ہے, ایسا کچھ بھی نہیں تھا. بلکہ وہ صرف چونکہ قبائلی ایک سسٹم تھا, تو جب سارے پورا قبیلہ مسلمان ہو رہا ہے تو چلو ہم بھی مسلمان ہو گئے, لیکن ابھی وہ تیار نہیں تھے کہ کوئی قربانی دیں گے. ٹھیک ہے بھائی, اسلام تو لے آئے ہیں مگر قربانیاں دینا, یہ تھوڑی ہم نے کہا تھا کہ ہم یہ چھوڑ دیں گے وہ کر لیں گے, جیسا آپ کہو گے ویسے چلیں گے. تو اس چیزوں کے لیے وہ تیار نہیں تھے. تو ڈفرینٹ طرح کے منافقین تھے نا. تو اب ہم دیکھتے ہیں پہلی مثال. اللہ تعالیٰ سے دعا کرتے ہیں ساتھ ساتھ کہ یا اللہ ہر قسم کی منافقت سے ہمیں محفوظ رکھنا, ہر قسم کی منافقت سے. مثلہم, مثال ان کی, کمثل الذی استوقد نارا, جیسے مثال ہے اس شخص کی جس نے جلائی آگ. اب آپ تھوڑا سا اگر آپ امیجن کر سکیں تو تھوڑا سا اپنے ذہن میں تصور کیجئے کہ ایک ڈیزرٹ ہے اور اس میں لوگ جا رہے ہیں, ایک دم بالکل چاروں طرف اندھیرا ہو گیا, کوئی قافلہ سمجھ لے جا رہا ہے, لاسٹ ہو گیا. اب رات اتنی اندھیری ہے کچھ بھی نظر نہیں آ رہا, ایسے میں ایک آدمی لکڑیاں جمع کرتا ہے اور آگ جلاتا ہے. اب آگ جلانے سے کیا ہوتا ہے, سارا ماحول روشن ہو جاتا ہے, ارد گرد روشنی ہو جاتی ہے نا, اب سب کو نظر آنے لگتا ہے کون سا راستہ ہے, کدھر چلنا ہے, کدھر جانا ہے. ٹھیک ہے, پہلے آپ اس بات کو سمجھ لیں, پھر میں آپ کو آیتوں کی طرف لے کے جاتی ہوں, آپ کو زیادہ سمجھ آئے. اچھا, جب یہ ماحول سارا روشن ہو گیا نا, تو کچھ لوگ ان میں ایسے تھے جو بلائنڈ ہو گئے, استغفر اللہ, ان کی اپنی بینائی چلی گئی. تو اب کیا ہے, پہلے بھی اندھیرا تھا ان کے لیے, ان کے لیے تو اب بھی اندھیرا ہی ہے, وہ تو جوں کے توں اندھیرے میں ہی رہ گئے نا, اس لیے کہ پہلے ماحول اندھیرا تھا, اس کی وجہ سے ان کو کچھ نہیں نظر آ رہا تھا, اور اب کیا ہے, اب ان کی اپنی ہی بینائی نہیں ہے, تو ان کے لیے پہلے بھی اندھیرا اور اب بھی اندھیرا. ٹھیک ہے, اچھا اب آئیں اس کی طرف. कि ये मिसाल, पहली मिसाल ऐसी है जिसमें एक आदमी ने आग जलाई है। अब ये आदमी कौन है? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, जिन्होंने आग जलाई। देखें अरब का माहौल कैसा था, हम कहते हैं ना दौरे जाहिलियत चल रहा था, कुछ नहीं पता था इनको कि किस तरफ जाना है, कैसे रहना है। शिर्क के अंधेरे थे, जहालत के अंधेरे थे, कुफर के अंधेरे थे, जुल्म के अंधेरे थे, ये सब अंधेरे हैं ना। तो इन अंधेरों में वो थे, भटक रहे। ऐसे में आप सल्लल्लाहु अलैहि वसल्लम मबूस हुए, आप सल्लल्लाहु अलैहि वसल्लम को नबुवत मिली, और जब आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर वही नाजिल हुई है, ये रोशनी है जिस वही से सारा माहौल रोशन हो गया, रास्ता नजर आने लगा। तो फलम अदाअत, फिर जब उसने रोशन कर दिया, मा हौलहू, माहौल उसका, जब इस आदमी ने आग जलाई तो सारा माहौल रोशन हो गया। अच्छा, अदाअत क्या है? दिया, या वो रोशनी होती है, एक नूर भी रोशनी है। देखिए आगे आ रहा है ना, ज़हबल्लाहु बिनूरिहिम, नूर भी रोशनी है और दिया भी रोशनी है, लेकिन दोनों में फर्क है। दिया उस रोशनी को कहते हैं जिसमें लाइट भी और हीट भी हो, ठीक है। और अरबों में डेजर्ट्स में रात के वक्त ना बहुत सर्दी हो जाती है, तो उसमें जब वो आग जलाते थे तो उनके लिए दोनों पर्पस सॉल्व हो जाते थे, उनको लाइट भी मिलती थी और वो आग ताप भी लेते थे। याद है मूसा अलैहि सलाम की कहानी, जब वो लॉस्ट हो गए थे तो उन्होंने आग देखी थी, तो उन्होंने कहा था मैं वहां से अंगारा ले आता हूं, ठीक है। तो वो डेजर्ट्स में आग जला के ऐसे बैठा करते थे। अब जब इस आदमी ने आग जलाई है तो उससे सारा माहौल रोशन हो गया, सारे इर्द गिर्द रोशनी फैल गई। तो अब क्या हुआ? अल्लाह ताला इनका नूर ही ले गया। अब ये कौन सा नूर है? जो इनकी आंखों का नूर है, इनकी आंखें ब्लाइंड हो गई। वो कहते हैं ना आंखों में नूर नहीं रहा, तो क्या मतलब होता है? यानी अब आंखें देख नहीं सकती। और वतराकहुम, और छोड़ दिया उनको। किसने छोड़ दिया? पीछे बात आई है ना, अल्लाह ताला ने। फी ज़ुलुमातिन, अंधेरों में, ला युबसिरून, अब उनको नजर ही नहीं कुछ आ रहा, वो देख ही नहीं पा रहे। तो अब क्या है हुआ कि आप सल्लल्लाहु अलैहि वसल्लम ने, आपके पर वही आई, आपको नबुवत मिली, सारा माहौल रोशन हो गया, इस्लाम आ गया, रास्ता नजर आने लगा, मगर अब इनकी अपनी बिनाई चली गई। क्यों अल्लाह ने इनकी बिनाई ले ली? पहले भी हमने पढ़ा था, खत्म अल्लाह वाला कुलूबी वाला समीन पढ़ा था ना, अल्लाह ने मोहर लगा दी, सील कर दिए उनके दिल और उनके कान। और यहां पे क्या आया कि अल्लाह ताला उनकी आंखों का नूर ले गया। नाउजु बिल्लाह, क्या अल्लाह का कसूर है कि वो अंधे हो गए तो बेचारों का कैसे नजर आएगा? नहीं, बात यह है कि जैसे मैंने आपको पहले भी बताया था, अल्लाह ताला ने हर एक के अंदर ये सलाहियत रखी है कि वो हक को पहचान ले। हम प्रोग्राम्ड हैं ऐसे, जैसे हदीस में ना कि हर बच्चा फितरत पे पैदा होता है, इस्लाम पे पैदा होता है, फिर उसके जो वालदैन ना उसको यहूदी ईसाई जो भी बना लेते हैं, मुशरिक मजूसी जो भी बना लेते हैं, लेकिन वो पैदा इस्लाम के ऊपर ही होता है। अल्लाह ताला ने प्रोग्रामिंग करके भेजी हुई है हमारी। जिन लोगों ने पहले पढ़ा हुआ है तो सूरह नूर की अगर वो आयात याद हो, नूर उनाला नूर वाली जबरदस्त आयतें जो हमने पढ़ी थी, सुभान अल्लाह, कि इंसान के अंदर वो नूर है, स्पार्क है, वो पहचान सकता है। लेकिन बाज दफा ये नूर को क्या हो जाता है, अंदर जो वो है, जो आपके अंदर एक सलाहियत है, एबिलिटी है ना आपके अंदर हक को पहचानने की, तो क्या हो जाता है, इंसान का वो नूर बुझ जाता है। किस वजह से? बाज दफा माहौल के असरात हैं, बाज दफा हसद है, जलन है कि बस मैंने इसकी बात नहीं मानी, चाहे ये कोई सही बात कर रहा हो, मैं नहीं मानूंगा। अब यहां पे क्या हुआ था, मदीना में जब आप सल्लल्लाहु अलैहि वसल्लम हिजरत करके आ रहे थे, तो उससे पहले अब्दुल्ला बिन उबई जो था ना, ये समझ लें वहां का बादशाह बनने वाला था मदीना का, इवन उसके क्राउन के लिए ऑर्डर भी दे दिया गया था, इसकी ताजपोशी होने वाली थी, बहुत बड़ी सेरेमनी होने वाली थी जिसमें इसको ताज पहनाया जाता। लेकिन अब आप सोचें, सुभान अल्लाह, अच्छा कहने को तो हम कहते हैं ना अब्दुल्ला बिन उबई ऐसा था। सोचती हूँ कि हम सब लोग अगर अपने अंदर भी टटोले ना, तो कहीं ना कहीं ऐसी कमजोरियां हमें अपने अंदर भी मिल जाती हैं। सोचिए, एक बड़ा ओहदा उसको मिलने वाला था, एक पोजीशन ऑफ पावर मिलने वाली थी। जी यहाँ पे तो छोटी छोटी पोजीशंस ऑफ पावर पे लोग लड़ते मरते फिरते हैं, नाराजगियां हो जाती हैं, झगड़े पड़ जाते हैं। तो उसको तो पूरे मदीना की बादशाहत मिलने वाली थी, सब ने उसको मान लिया था कि ये हमारा हुक्मरान होगा। ऐसे में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम आ गए। अब क्या हुआ, समझ लें आप तो बेताज बादशाह बन गए वहां के। आप सल्लल्लाहु अलैहि वसल्लम को ही सबने हुक्मरान मान लिया ना, तो अब इसका क्या बना। अब मुसलमान तो इसको होना ही पड़ा, जाहिर कबीला मुसलमान हो रहा था, तो अब उसमें तो इसके पास कोई चॉइस नहीं थी। लेकिन दिल में उसके क्या था, सोचें थोड़ी देर के लिए। आप सोचें कि आपको कोई पोजीशन मिलने वाली है, कोई लोग आपको बहुत बड़ा कोई जगह पे लीडरी आपको मिलने वाली है, तो एकदम क्या हुआ, आपके पैरों तले से किसी ने वो कुर्सी खींच ली और किसी और को मिल गई। अब बताइए आपके जज्बात क्या होंगे। वो ऐसा ही था, ईमान तो ले आया ऊपर से, लेकिन जब उसके नीचे से कुर्सी खींची गई ना, वो उससे बर्दाश्त नहीं हो रहा था। अब उसने जाहिर है मुंह से तो बोल दिया कलमा, लेकिन अंदर इतना हसद है, इतना बुग्ज है, और इतनी ज्यादा मुसलमानों से दुश्मनी है। यानी यही नहीं, फिर इसके साथी भी उसके साथ ऐसे ही मिल गए ना। जैसे मैंने आपको बताया, सब पक्के ईमान वाले नहीं होते थे, और रहती दुनिया तक ऐसे ही रहेगा। अगर आप ये वेट कर रहे हैं ना कि सब अच्छे मुसलमान हों तो तब मैं इस्लाम की तरफ आऊंगी, तब मैं दीन की तरफ आऊंगी, क्योंकि कुछ लोग इस इंतजार में हैं, वो बात करते हैं तो पता चलता है ना, वो ये वेट कर रहे हैं कि सारी दुनिया अच्छी मुसलमान हो जाए, तो फिर वो क्यों ऐसे करते हैं, वो क्यों ऐसे करते हैं, फिर फलाने मुसलमान ऐसे क्यों हैं, फिर कुरान पढ़ के लोग ऐसे क्यों कर रहे हैं। तो उनको बस एतराज ही एतराज है, ये फिर हमारा आने का क्या फायदा। अगर देखें, हमने तो ये देखें, ये इनके अंदर बुराइयां देखी हैं, तो अगर आप इस इंतजार में हैं तो ये याद रखें कि ये तो आप सल्लल्लाहु अलैहि वसल्लम के वक्त में भी नहीं हुआ था। वहां पे भी ऐसे लोग थे जो मिक्स्ड थे। अगर आप इस चीज का इंतजार करते थे, तो क्यामत तक आपको कोई ऐसा माशरा कोई नहीं मिल सकता कि जिसके अंदर हर एक पक्के ईमान वाला ही हो, अगर उस दौर में नहीं था। तो ये जब अब्दुल्ला इब्ने उबई जो था, यही वो है रईसुल मुनाफिकीन जिसने हजरत आयशा पे भी तुहमत लगाई थी, सूरह नूर में पढ़ चुके हैं। अच्छा, अब ऐसे जो मुनाफिकीन थे, जब उन्होंने हक को देखकर, हक को पहचान लिया, कलमा पढ़ लिया, इतने करीब आ गए इस्लाम के, उसके बाद उनके जो हसद बोग्ज अंदर, जलन, अपनी अना, तकब्बुर, हम बड़ी चीजें, लो अब इनको बना दिया, अपनी चौधराहटें, अब इसकी वजह से वो सच्चा ईमान नहीं ला सके। तो अल्लाह ताला ने उनकी ये एबिलिटी छीन ली। याद रखिए, जो इंसान हक को देखकर, आपके सामने हक आ जाए ना, सही बात आ जाए, तो उसको मान लेना चाहिए कि हाँ भाई वाकई मैं इस पे लब्बाई कहती हूं, मैंने मान लिया, समय आना आता आना, हमने सुन लिया, हमने मान लिया। लेकिन जब इंसान के सामने हक आए और वो अपनी किसी अना की वजह से, किसी तकब्बुर की वजह से नहीं माने ना, अकड़ जाए। बाज दफा कई बुजुर्ग होते हैं, बड़े लोग होते हैं, तो उनको कोई बच्चे बता रहे हो कोई सही बात भी, तो अब वो उनकी अना बीच में आ जाती ना, कि हम कैसे माने, हमसे छोटा हुआ हमें बता रहा है, बात तो ठीक है लेकिन हमने नहीं मानना, अगर मान ली तो हम क्या बताएंगे, हम गलत थे आज तक। तो वो इनकार करते रहते, इनकार करते रहते। ऐसे लोग जो तकब्बुर की वजह से, हठधर्मी की वजह से, अपनी अना की वजह से इनकार करते रहते ना, अल्लाह ताला उनसे ये एबिलिटी फिर छीन लेता है। यही हुआ था उन काफिरों के साथ जिनका जिक्र हम पहले पढ़ चुके हैं, जो सेकेंड ग्रुप था मुत्तकीन के बाद। اور یہی اب یہ ان منافقین کے ساتھ بھی ہو رہا ہے. حق انہوں نے دیکھ لیا ہے, اسلام لے بھی آئے ہیں, منہ سے مسلمان ہیں, لیکن اندر جو ہے وہ اتنا بغض بھرا ہوا ہے کہ اللہ تعالیٰ نے اس کی وجہ سے ان کے اندر سے نور چھین لیا. یہ نہیں کہ وہ بلائنڈ آنکھوں سے فزیکلی ہو گئے تھے, لیکن ان کے اندر جو حق کی پہچان ہے نا, اب وہی ختم ہو گئی. ان کے اندر سے توفیق ختم ہو گئی. اللہ نے دونوں نور دیے تھے, باہر کون سا نور تھا؟ جو آگ جلائی گئی وہ کون سا نور ہے؟ وہی کا نور. اور اندر کون سا نور تھا؟ اندر توفیق تھی, اندر حق کی پہچان تھی. اب کیا ہوا؟ باہر کا تو نور جل رہا ہے لیکن ان کے اندر کا ہی نور ختم ہو گیا, توفیق ہی چھن گئی. ٹھیک ہے, ان کی بینائی چلی گئی ہے. اب آپ دیکھیں نا, سورج اگر روشن ہے, دن نکلا ہوا ہے, لیکن اگر کوئی بندہ خود ہی بلائنڈ ہو تو اس کے لیے تو اندھیرا ہی ہے نا. تو یہ تو ایسے ہی ہیں جیسے پہلے تھے جہالت کے اندھیروں میں, ویسے ہی یہ ابھی بھی ہیں. اس کی مثال ایسے ہی سمجھیں کہ آپ اگر آپ کی, اللہ معاف کرے, کچھ لوگ جب بیڈ ریڈن ہو جاتے ہیں, بستر پہ پڑ جاتے ہیں, وہ اپنی مثلا کوئی ایک باڈی پارٹ نہیں ہلاتے, ایکسرسائز نہیں کرتے اس کی, ویسے ہی پڑے رہتے ہیں, پڑے رہتے ہیں, پڑے رہتے ہیں, تو اس کے بعد مثلا کبھی واک ہی نہیں کیا, ویسے ہی پڑے رہے, تو اس کے بعد 6 مہینے 8 مہینے بعد وہ اٹھ کے کھڑے ہونا چاہیں, چلنا چاہیں, تو ان سے چلا نہیں جاتا. کیوں؟ وہ مسلس جو ہوتے ہیں وہ بالکل ختم ہو جاتی ہے ان کی ایبلٹی. اسی طرح حق کو پہچاننے کی ایبلٹی اللہ تعالیٰ نے اندر دی ہے, اگر آپ اس کو ایکسرسائز نہیں کرتے, استعمال نہیں کرتے, تو اللہ تعالیٰ اس کو چھین لیتا ہے. پھر اب یوز جو نہیں کی, اس طرح بعض لوگوں کے دیکھے کوئی ایسی کوئی فریکچر یا اس طرح ہو جائے, کوئی بند جاتا ہے, کوئی باڈی پارٹ, بازو ہے یا کچھ ہے, پھر بہت زمانے کے بعد اگر جیسے سال بعد اگر اس کو آپ ہلانا چاہیں گے تو وہ ہلتا ہی نہیں ہے. اسی طرح اگر آنکھوں پہ آپ کو پتا ہے 6-8 مہینے پٹی باندھے رکھیں اور آنکھیں نہ استعمال کریں, تو جب پٹی کھولیں گے تو بلائنڈ ہو جائے گا وہ, ہوگا وہ بندہ, کیونکہ آنکھیں استعمال نہیں کی نا. اس لیے تو ایکسرسائز کا کہتے ہیں نا, یہ مسلس کو ایکسرسائز کراتے رہیں. تو یہ اللہ تعالیٰ نے جو توفیق دی ہے, اس کو یوز کرتے رہو گے تو پہچان ہو جائے گی آپ کو کہ حق کیا ہے اور باطل کیا ہے. لیکن اگر آپ اس اپنی ایبلٹی کو استعمال نہیں کرتے کسی بھی وجہ سے, تو آپ کی یہ ایبلٹی چھن جاتی ہے. اللہ تعالیٰ سمجھنے کی صلاحیت لے لیتا ہے. اب کیا ہے؟ وَتَرَكَهُمْ فِي ظُلُمَاتٍ لَا يُبْصِرُونَ, جن اندھیروں میں وہ پہلے تھے اب انہی اندھیروں میں پڑے ہوئے, اب ان کو کچھ دکھائی نہیں دے رہا. وہ ظلمتیں کیا ہیں, وہ اندھیرے کیا ہیں جن میں اللہ نے ان کو چھوڑ دیا ہے؟ کس اندھیرے میں چھوڑ دیا؟ وہ جو حسد کا, وہ جو ہرس کا, وہ جو دنیا کے لالچ کا, جو خواہشات کا کہ میں بڑی چیز بن جاؤں, اب میں نہیں بنا تو یہ کیوں بنا ہے, انا کا, دنیا پرستی کا, یہ سب اندھیرے ہیں. مٹیریلزم جس کو کہیں گے, اس کا اندھیرا, یہ سب اندھیرے ہی اندھیرے ہیں. اللہ تعالیٰ ان کو ان اندھیروں میں بھی چھوڑ دیتا ہے کہ جو بھٹکتے رہو ان کے اندر. اب ان کے لیے کوئی روشنی نہیں, دیکھ ہی نہیں سکتے, ان کی جو انر سائٹ ہے نا وہ ختم ہو گئی ہے. انر سائٹ ہی ہوتی ہے نا جسے انسان پہچانتا ہے, اے بھائی یہ سچا ہے اور یہ جھوٹا ہے, یہ انر سائٹ ہوتی ہے نا آپ کی, کس طرح آپ کو پتا چل جاتا ہے؟ یہ اللہ تعالیٰ نے جو اندر ایک بصیرت رکھی ہے, تو اب اللہ تعالیٰ نے ان کو چھوڑ دیا. تو اللہ تعالیٰ کیوں چھوڑ دیتا ہے اس طرح سے؟ کیونکہ جو جس چیز میں رہنا چاہتا ہے, جو جس راستے پر چلنا چاہتا ہے, اللہ تعالیٰ اس کے لیے وہی ڈورز اوپن کر دیتے ہیں. یاد رکھیں, اگر آپ بھلائی کی طرف آنا چاہیں گے, نیکی کے راستے پر چلنا چاہیں گے, اور آپ قدم اٹھا لیتے ہیں نا, اللہ تعالیٰ آپ کے لیے اس میں آسانیاں کر دیتے ہیں. اور اگر آپ برائی کے راستے پر چلنا چاہتے ہیں, تو یاد رکھیں ہدایت کوئی اتنی ایزی چیز نہیں ہے, یا کوئی اتنی سستی چیز نہیں ہے کہ اللہ تعالیٰ اس کسی کو زبردستی ہدایت پہ لے آئے. زبردستی نہیں لاتا ہو. اگر انسان بھٹکنا چاہتا ہے, برائی کے راستے پر جانا چاہتا ہے, خود ہی لاسٹ ہونا چاہتا ہے, گمراہ ہونا چاہتا ہے, اللہ تعالیٰ اس کے لیے وہ ڈورز اوپن کر دیتے ہیں کہ جاؤ, تمہیں یہ راستہ پسند ہے, اسی پہ جانا چاہتے جاؤ, یہی اللہ کا قانون ہے، زبردستی وہ کسی کو ہدایت نہیں دے گا۔ جب تک آپ کا اپنا دل نہ چاہے، جب تک آپ کے اندر نہ طلب ہو کہ میں سیدھے راستے پر آنا چاہتی ہوں، میں اس پہ چلنا چاہتی ہوں، تو گمراہ رہنا چاہتے تو گمراہ رہو۔ یہی تو ٹیسٹ ہے، اسی کے لیے تو اللہ تعالیٰ نے دنیا میں بھیجا ہے۔ اگر زبردستی اس نے لوگوں کو ہدایت پہ لے آنا ہوتا تو پھر تو ٹیسٹ ہی کچھ نہ ہوتا، تو سب کو لا سکتا ہے زبردستی ہدایت پہ، لیکن یہ اسی لیے تو اس نے عقل دی، سمجھ دی، اور یہ پیغمبر بھیجے، وہی بھیجی۔ دیکھو، عقل کو استعمال کرو، وہی کی طرف آؤ، یہ تمہیں حق بتائے گی۔ اب جس کا جی چاہے وہ آئے، اور جس کا دی نہیں چاہے وہ نہ آئے۔ اور پھر جو نہیں آتا تو اللہ تعالیٰ اس کو چھوڑ دیتے ہیں۔ اب باہر روشنی ہے، لیکن یہ کتنے بدنصیب ہیں کہ ان کے اندر اندھیرے ہی اندھیرے ہیں، اندھیرے ہی اندھیرے ہیں۔ اب جب اندھیرا ہوتا ہے تو پھر تو انسان کو کہاں سمجھ آتی ہے نا، اندھے کو کیا پتا چلتا ہے کس راستے پر جانا ہے۔ تو دس واز دیئر اون چوائس، ان کی اپنی چوائس تھی، اپنی چوائس سے اندھے رہے ہیں۔ سمن بکمن عمیون فہم لا یرجعون، یہ بہرے بھی ہیں، یہ گونگے بھی ہیں، یہ اندھے بھی ہیں، تو اب یہ لوٹیں گے نہیں، اب یہ نہیں پلٹیں گے، اب یہ نہیں آئیں گے ہدایت کی طرف۔ اب اندھے بہرے گونگے کیوں کہا گیا؟ یہ تو پہلے پتہ چل گیا کہ ان کا نور ہی چلا گیا۔ بات یہ ہے کہ اگر انسان مثلاً ہے کہ دیکھ نہیں سکتا، تو کوئی ہو سکتا ہے اس کو آواز دے کے کہے ہو بھائی اس راستے پر نہ جاؤ، یہ آگے تمہارے لیے خطرہ ہے، تو وہ مڑ آئے، ہے نا، مڑ جاؤ اس طرف، مڑ جاؤ ادھر، مڑ جاؤ، تو وہ سن لیتا اس کی آواز۔ لیکن اگر کوئی بہرا ہو تو اس کو تو کسی کی آواز نہیں سنے گی نا۔ پھر اس آن ٹاپ آف اٹ وہ بکمن بھی ہیں، گونگے بھی ہیں۔ اب دیکھیں، اگر کوئی اندھا بھی ہے، بہرا بھی ہے، لیکن آواز دے سکتا ہے کسی کو، ہیلپ ہیلپ، مجھے بچا لو، مجھے نہیں پتا چل رہا کون سا راستہ صحیح ہے، میں پتہ نہیں کدھر جا رہا ہوں، تو کچھ بول کے کسی سے ہیلپ ہی لے سکتا ہے، کوئی آ جائے اس کی ہیلپ کرنے کے لیے۔ مگر یہ تو گونگے بھی ہیں، یہ تو حق بولتے بھی نہیں ہیں، حق سنتے بھی نہیں ہیں، اور امی ان اندھے تو ہیں ہی ہیں۔ تو جو اس سٹیج پہ پہنچ جائے، کبھی آپ سوچ سکتے ہیں کہ وہ پھر سیدھا راستہ پالے گا، وہ کامیاب ہو جائے گا؟ نہیں، فہم لا یرجون، اب ان کا تو یہ ہوپ لیس کیس ہو گئے، پوائنٹ آف نو ریٹرن پہ پہنچ گئے، اب یہ کبھی واپس نہیں پلٹیں گے، کبھی نہیں واپس آئیں گے۔ کیونکہ اس لیے کہ ان کے لیے کیا ہے، یہ نہ تو بول سکتے ہیں، نہ آواز دے سکتے ہیں، نہ آواز سن سکتے ہیں، نہ دیکھ سکتے ہیں کسی چیز کو، اور نہ دکھائی دے سکتے ہیں، اندھیرے میں ہی ہیں۔ اللہ نے ان کو اندھیرے میں چھوڑ دیا، انہوں نے روشنی سے فائدہ ہی نہیں اٹھانا چاہا نا۔ جب آگ جلائی گئی، نور تھا، یہ چاہتے تو اس نور سے فائدہ اٹھاتے، لیکن انہوں نے پریفر یہ کیا کہ ہم اندھیرے میں رہیں، تو ٹھیک ہے پھر جاؤ اندھیروں میں، اندھیروں کے شوقین جو ہیں وہ اندھیرے میں بھٹکتے رہیں۔ تو ایک بار ہدایت کو جو دیکھ لے، جان لے، پرکھ لے، پھر بھی سچے دل سے قبول نہ کرے، تو اب وہ کبھی نہیں لوٹیں گے ہدایت کی طرف۔ یہ ایسے ہی ہے جیسے ایک بندے کو علم نہیں ہے، وہ بھٹک رہا ہے، تو اس کا بھٹکنا پھر بھی اتنا خطرناک نہیں، کیونکہ جب آپ اس کو بتائیں گے تو چلو وہ سن لے گا، سمجھ لے گا، آ جائے گا۔ لیکن جس کے پاس علم ہے پھر وہ بھٹک جائے، تو اس کا سنبھلنا بہت مشکل ہے، کیونکہ اگر آپ اس کو بتائیں گے وہ کہے گا ہمیں تو سب کچھ پتا ہے، ہمیں کون بتا سکتا ہے۔ اب یہ دیکھیں، آنکھیں، کان اور دلوں کی بولنے کی بات کیوں کہی گئی؟ کیونکہ انسان کے اندر جو چینج آتی ہے نا، جو راستہ اس کو ملتا ہے، ہدایت اس کو ملتی ہے، اس کے لیے سورسز یہی ہیں، یا تو آنکھوں سے کچھ دیکھے، کانوں سے کچھ سنے، بول کے کسی سے ہیلپ لے، مگر جب یہ سورسز بند ہو گئے تو پھر علم لے ہی نہیں سکتا۔ علم نہیں لے گا، جاہل رہے گا، تو پھر اندھیروں میں بھٹکتا رہے گا۔ कान होते भी इंसान बहरा कैसे होता है बताएं? इनके ये नहीं था कि फिजिकली बहरे हो गए, फिजिकली गूंगे अंधे हो गए, नहीं, कान हैं लेकिन उन कानों से हक बात सुननी नहीं, अगर सुनाई भी दे रही तो सुनी अनसुनी कर देना। बैठे हुए भी इल्म की मजलिस में है लेकिन ऐसे बैठे हुए कि उनका सुनना और ना सुनना बराबर है, तो बहरे ही है ना, देख भी रहे हैं अपने सामने अल्लाह की आयात देखते हैं, अल्लाह की निशानियां बिखरी भी देखते हैं, लेकिन देख के भी अनदेखी कर देते हैं, आंखों पे पर्दा पड़ गया, हक देख ही नहीं पाते। तो ये उम्यून है, हक बोल सकते हैं बोलते ही नहीं, तो बुकमून है। तो ये उन मुनाफिकीन की एग्जाम्पल है जो पक्के दिल से काफिर हैं। तो इनके इस धोखा देने की वजह से, इनकी इस मुनाफकत की वजह से, क्योंकि ये मुनाफिक हुए ना, दिल में कुछ है ऊपर से कुछ और लगे हुए, इस वजह से अल्लाह ताला ने इनका नूर ले लिया। ठीक है, तुमने इस तरह से किया है ना, अब जाओ तुम भटकते रहो अंधेरों के अंदर, जाओ तुम्हें अपने मफादात अजीज हैं, दुनिया की मोहब्बत तुम्हारे अंदर है, तो इन्हीं अंधेरा, ये अंधेरा है, तुम्हें लाइलमी चाहिए, ये अंधेरा है, तुम्हें अपना मफाद प्यारा है, ये अंधेरा है, तुम्हें अपनी ख्वाहिशात प्यारी है, ये अंधेरा है, ये सब अंधेरे हैं, फिर यही तुम्हारा मुकद्दर है। यहां तक इंशाल्लाह तिलावत सुनिए, फिर आगे चलते हैं।
مثلهم كمثل الذي استوقد نارا فلما أضاءت ما حوله ذهب الله بنورهم وتركهم في ظلمات لا يبصرون صم بكم عمي فهم لا يرجعون